نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري ويسر لي امري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما سوره مؤمن ايات نمبر 120 تک بسم الله الرحمن الرحيم حميم حميم حروف مقطعات میں سے ہے یہ جو تین آیات پہلی ہیں ایک حدیث میں آتا ہے کہ جس نے آیت الکرسی کے ساتھ پڑھا ان کو شام تک اس کی حفاظت کی جائے گی لیکن اس حدیث میں تھوڑا ضعف ہے یعنی تھوڑی ویک ہے یہ ویسے تو ویکنس کی بھی 60 ٹائپس ہوتی ہیں کئی تو اتنی ویک ہیں کہ وہ فیبریکیٹڈ کے اس میں چلی جاتی ہیں یہ اس میں تو نہیں ہے لیکن بہت ویک حدیث ہے تو اس لیے ویسے کوئی پڑھنا چاہے تو کچھ لیکن پھر وہ یہ نہ سمجھ کے پڑھے کہ یہ مسنون ہے یا حدیث میں ایسا آیا تنزیل الکتاب اچھا اب حامیم کا تو سمجھ آ گئے نا اسی سے ہماری یہ ساری صورتیں آگے کی شروع ہوں گی اور حروف مقطعات قطع کیے ہوئے حروف یعنی کاٹ کاٹ کے پڑھنا ان کو تنزیل الکتاب نازل کرنا ہے کتاب کا یعنی یہ اس کتاب کا نازل کرنا کس کی طرف سے من اللہ اللہ کی طرف سے آپ دیکھیں آپ کے پاس کوئی بھی چیز آتی نا آپ کہتے ہیں کس نے دی ہے کس کی طرف سے آئی ہے آپ فرام دیکھتے ہیں سب سے پہلے کہ کس نے بھیجی کس نے یہاں پہ اس کتاب کا بتایا جا رہا ہے کہ یہ معمولی کتاب نہیں ہے یا معمولی کلام نہیں ہے یہ اللہ کا کلام ہے یہ اللہ کی طرف سے کلام اتارا گیا ہے کیونکہ کفار کہتے تھے کہ یہ نبی صلی اللہ علیہ وسلم نے خود ہی گھڑ لیا ہے اگر اللہ کی طرف سے ہوتا تو پچھلی کتابوں کی طرح ایک ہی دفعہ میں اتر آتا لیکن اللہ تعالیٰ نے فرمایا نہیں یہ نازل کرنا ہے کتاب کا اللہ کی طرف سے جو العزیز ہے اور العلیم ہے آپ آگے کی صورتوں میں دیکھیں گے وہاں پہ بھی آتا ہے تنزیل الکتاب اور سورہ زمر میں بھی آیا تھا لیکن وہاں پہ حامیم کے بغیر آیا تھا آگے کی صورتوں میں مثلا عزیز الحکیم یا رحمان الرحیم یہ بھی صفات اللہ تعالیٰ کی آئی ہیں یہاں پہ من اللہ کہنا بھی تو کافی تھا پھر یہ کیوں آیا کہ اس کی طرف سے ہے جو عزیز بھی ہے اور علیم بھی ہے یہ والی صفات کیوں لائی گئی اس لیے کہ اللہ تعالیٰ نے بتایا کہ اللہ خود غالب ہے اتھارٹی ہے اس کے پاس پاور ہے تمام قوتوں کا وہ مالک ہے اس نے نازل کیا یہ جو خود عزیز ہے یعنی یہ کیوں آیا اس لیے کہ یہ نہیں کہ اللہ کو تمہاری ضرورت ہے تو اس لیے اس نے ان کو نازل کر دیا نہیں بلکہ یہ اس کی طرف سے ہے جو مکمل اختیار رکھتا ہے اس کو کسی سے پوچھنے کی ضرورت نہیں کہ کوئی اس کی ضرورت نہیں ہے یہ پیغام تمہاری ضرورت ہے وہ تو خود غالب ہے اس کو کیا تمہاری کوئی ضرورت نہیں ہے کہ اس کا کوئی کام نہیں چلتا تمہارے بغیر ایسا نہیں ہے اور وہ اس کلام کو بھیجنا چاہے تو کوئی رکاوٹ نہیں بن سکتا اس لیے کہ وہ العزیز ہے اور وہ العلیم ہے سبحان اللہ العلیم وہ ہے جس کا علم ہر چیز پہ چھایا ہوا ہو زندہ ہو یا مردہ بڑی ہو یا چھوٹی کہیں بھی ہو پاسٹ کی ہو فیوچر کی ہو پریزنٹ کی ہو ظاہر ہو یا باطن میں ہو جیسے بھی جس حالت میں بھی ہے سب چیزوں کے بارے میں علم اس کے پاس موجود ہے اسی لیے اس کا علم کامل ہے اب انسان کہتا ہے علم تو میرے پاس بھی ہے لیکن انسان کے علم میں اور اللہ تعالیٰ کے علیم ہونے میں بہت فرق ہے اس کا علم ذاتی ہے کسی سے اس نے لیا نہیں ہوا علم اس کا علم کسی کا محتاج نہیں کہ کوئی ٹیلیسکوپ لگا کے دیکھی جائے کوئی ہم تو چیزوں آلات کے محتاج ہوتے ہیں نا ٹولز ہمیں چاہیے ہوتی ہیں اس کا علم کسی چیز کا محتاج نہیں ہے وہ خود ہمسیلف وہ اس کو ہر چیز کا پتہ ہے نہ اس کو فرشتوں کی ضرورت ہے کہ جو آ کے اس کو بتائے اور اس کا علم ازلی و ابدی ہے نہ اس کی ابتدا ہے نہ انتہا ہے یعنی اللہ تعالیٰ جیسے خود ہے ذات کے لحاظ سے اسی طرح اس کی صفات بھی ایسی ہی ہیں تمام صفات ہمیشہ سے ہیں اور ہمیشہ تک ہیں اور اس کا علم में कोई तब्दीली नहीं है कि जैसे साइंस है कि आज कुछ कह रही है तो कल कुछ और बोलने शुरू हो जाती है, पर परसों कुछ और कहेगी, और मुकम्मल है, मुकम्मल। ये नहीं हम जैसे अब मिसाल के तौर अभी अभी कंप्यूटर को हम देख रहे हैं, हमें इसका जाहिर तो नजर आ रहा है, इसके अंदर क्या है, इसकी क्या और चीजें हैं, हमें कुछ नहीं पता। अपनी बॉडी को हम कहते हैं हमारी बॉडी है, हम इसको इल्म रखते हैं, हमें सिर्फ इसके जाहिर का थोड़ा बहुत वो भी इल्म है, बातिन तो बिल्कुल ही कुछ पता नहीं अंदर क्या हो रहा है हमारे, चाहे बीमारियां पड़ रही, क्या हो रहा है, किस तरह है? कुछ नहीं इल्म उसका। इस तरह से इल्म हर चीज के बारे में कि उसकी सिफात, उसकी जात, उसका अंदर, उसका बाहर, उसका आगा, उसका पीछे, सब चीजों का इल्म उसको है। हत्ता कि एक जर्रा उसको कितने इंसानों ने देखा, कितने परिंदों ने देखा, कितने कितने हवा के झोंके उस पर गुजरे, कितने बारिश के कतरे उस पर बरसे, कितनी चीजों के सामने वो आया, कितनी चीजों से छुप गया, कितनी चीजों के ऊपर है, कितनी चीजें उसके नीचे हैं, कितनी चीजें उसके दाएं हैं, बाएं हैं, एक जर्रे के बारे में भी उसका इल्म कामिल है, एक जर्रे के बारे में भी। तो सोचें जो बाकी चीजें हैं उनका क्या हाल होगा। और एक जर्रे के इल्म में भी कोई अल्लाह के इल्म के बराबर नहीं हो सकता, तो और चीजों को तो भूल ही जाए। सुभान अल्लाह, ये अल्लाह ताला की सिफात है, जो वो अल अलीम है जिसने ये नाजिल किया। अब इसके बाद मुझे बताएं, जब आप इसके ऊपर ईमान रख लेते हैं कि अल अलीम ने इसको नाजिल किया है, तो उसके बाद ये क्वेश्चन करने की जरूरत रहती है कि ये कुरान में तो वो बातें हैं जो पुरानी हो चुकी हैं, 1400 साल पहले की हैं, उस वक्त क्या पता था कि आज के दौर में ऐसे ऐसे मसले होंगे, तो इसलिए इन चीजों को तो एड्रेस नहीं किया गया, ये तो उस जमाने की हाँ अहकामात हैं, आज थोड़ी ये चल सकते। ये नहीं तुम सोचते कि ये अलीम ने नाजिल फरमाया, उसके लिए फ्यूचर कुछ नहीं है, उसके लिए फ्यूचर पास्ट प्रेजेंट सब सेम है, कोई चीज उससे गायब थोड़ी है। हम अपनी अकलों के मुताबिक समझ के सोचते हैं कि नहीं फ्यूचर की बातें नहीं है इसके अंदर, ये अल अलीम ने नाजिल फरमाया, जो जानता है तुम्हारी जरूरत क्या है, जो जानता है 1400 साल पहले तुम्हारी जरूरत क्या थी और 1400 साल बाद तुम्हारी जरूरत क्या थी, वो जानता है तुम्हारी भलाई किस में है, वो ये सब जानता है, उस अल अजीज अल अलीम ने ये उतारा है। ये जब इंसान कुरान पढ़ने लगे ना, तो ये बात जहन में दोहरा के उसको शुरू करे कि मैं किसका कलाम पढ़ने जा रही हूं। हर सूरत में आप देखेंगे एक एक कोई सिफत आ रही है जो हमें गौर की तरफ दावत देती है। वो गाफिर दम्ब है, वो आप देखिए ये अगली आयत में ना चार अल्लाह ताला की सिफात आ रही है, पहले दो आई, गाफिर दम्ब बख्शिश फरमाने वाला है गुनाहों की, वो माफ करने वाला है गुनाहों को, वो चाहता है कि तुम गुनाह छोड़कर उसकी तरफ आ जाओ, वो ये नहीं कहता कि तुम्हें कभी गुनाह करना ही नहीं है, उसको पता है तुमसे गुनाह हो जाएगा, तो जब गुनाह हो जाए तो फिर कहो या गाफिर ज़म्ब। देखिए अल्लाह ताला की ये जो सिफात है ना, वो इसीलिए है कि हम जब ये इनको पढ़ते हैं तो अब हमें जिस चीज की भी जरूरत होती ना, हम अल्लाह ताला को उसकी उसी सिफत से पुकारे। मसला हमें रिस्क चाहिए या रज़ाक, हमें मदद चाहिए या नासिर या कादिर, हमें मग़फ़िरत चाहिए या गफ़ार या तवाब या गाफिर इज़्ज़म, तो इस तरह से क्या क्या पुकारना चाहिए। तो अल्लाह ताला को बंदे का तौबा करना, बख्शिश मांगना इंतहाई पसंद है। अगर बंदा नहीं बख्शिश मांगता तो नुकसान किसका है? अल्लाह का कोई नुकसान नहीं। इसके बावजूद अल्लाह ताला इतने खुश होते हैं इस बात से कि बंदे ने तौबा की है और वो गुनाह से बाज आ गया। अब ये देखें कि ये तौबा की, गुनाह की कोई लिमिट नहीं अल्लाह ताला ने लगाई कि बस इतने हजार जिसने किए होंगे उसकी माफी है, जिसने लाख किए उसकी माफी नहीं है। अल्लाह ताला ने इसको लिमिटलेस रखा, अनलिमिटेड गुनाह करके भी आ जाओ, यानी इतने कि तुम्हारे गुनाह आसमानों तक भी पहुंच जाए। जो हमने पहले पढ़ा था, अल्लदीना असरफू, जो उन्होंने इसराफ किया यानी हद से ही बढ़ गए, बहुत ज्यादा गुनाह किए, उसमें भी तो आपको पता चला ना पिछली सूरत में कि ला तकना तुम रहमतिल्लाह, अल्लाह की रहमत से तुमने भी मायूस नहीं होना। मैं कहती हूँ इस तरह की यानी खुली छूट कह सकते हैं या इस तरह की फयाजी कह सकते हैं, कोई और नहीं कर सकता, कोई इंसान नहीं कर सकता। एक इंसान बता दे मुझे कि जो कह दे इवन सबसे ज्यादा प्यारा रिश्ता वालदेन का होता है, लेकिन वालदेन भी ऐसा नहीं कहते कि तू जो मर्जी कर ले बेटा, लेकिन जब तू आएगा तो हमारे हमारे दिल फिर वैसे ही हो जाने, और हम माफ कर भी देना, हम उसके बाद कहते हैं नहीं लेकिन दिल में बड़ा रह गया मेरे। अल्लाह ताला असर से पाक जात है, वो माफ करने के बाद ये नहीं जिताता रहता तो तूने तो ऐसा किया था, याद नहीं तूने तो फिर ये किया था ये किया था, वो फिर माफ कर देता है। तो गफारा कहते हैं ना ढांप देने को, वो ढांप देता है, यानी अब उसके बाद उसका गुना ना तो मखलूक को नजर आएगा ना फरिश्तों को नजर आएगा, किसी को भी नहीं, अल्लाह ताला उसका पर्दा डाल देते हैं, क्योंकि इंसान शर्मसार होता है ना फिर कि मैंने मेरे से ये हो गया ठीक है अल्लाह ने माफ तो कर दिया, लेकिन आप देखते ना लोगों को दुनिया में कोई बात हो जाती है तो उसके बाद क्या होता है, फिर लोग बातें बनाते रहते हैं, नहीं याद नहीं है इसने तो ऐसा किया था, अब चाहे उसको माफी मिल भी गई हो चाहे दूसरे ने, नहीं नहीं तुम्हें पता नहीं है ये क्या करती होती थी, अल्लाह ताला फरमाते हैं मैं बख्शिश का मतलब गफरा का मतलब होता है कवर कर देना, मैं कवर कर दूंगा तुम्हारे गुनाहों को, तुम आओ तो सही मेरी तरफ, यानी आप इससे अंदाजा लगाए। एक हदीस में आता है सुभान अल्लाह कुर्बान जाए अल्लाह पर, कि हदीस में आता है कि अब एक बंदा अगर किसी ने कोई एक आदमी ने कहा कि अल्लाह की कसम अल्लाह फलां को माफ नहीं करेगा, जैसे हम कभी कह देते ना फलाने को देखना उसकी तो कभी नहीं माफी होनी, इसकी कभी नहीं तौबा कबूल होनी, इसने इतना जुल्म किया, अल्लाह अज़्ज़ा वजल ने फरमाया ये कौन होता है जो मुझ पे कसम खा के कहे कि मैं फलां को नहीं बख्शूंगा, मैंने फलां फलां को बख्श दिया और तेरे सारे अमल को जाया कर दिया, तुझे क्या तेरी क्या जरूरत है कि तू मेरे ऊपर कहे कि मैं नहीं माफ करूंगा, तूने मेरे ऊपर इतनी बड़ी बात कह दी जबकि वो गाफिर ज़म्ब है, सुभान अल्लाह इतना ज्यादा अल्लाह ताला माफ फरमाने वाला है। लेकिन हाँ माफी की शरायत है, ये माफी नहीं है अस्तग़फिरुल्लाह 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 ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन की तस्बीहां सवा लाख कर ली बस हमारी माफी हो गई, नहीं आप एक दफा भी कह दो लेकिन इन शरायत को पूरा करो, तीन शरायत है तौबा की, इनको नोट करें। नंबर वन, फौरी उस गुनाह को छोड़ दे, अब नहीं करना उसको, ये नहीं कि साथ साथ बेपर्दा भी फर रहे हैं साथ साथ माफी भी मांग रहे हैं साथ साथ ये भी कह रहे हैं कि अच्छा अभी मस्जिद से निकलते ही मैंने बस वही काम करने हैं जो पहले कर रही थी जो पहले जिनमें थी, और उन कामों पे माफी भी मांग रहे हैं। नंबर टू, माजी में जो हो चुका है ना जो भी किया है उसके ऊपर निदामत, ये शर्मिंदगी जरूर होनी चाहिए कि मैंने गलत किया है, मैंने गलत किया, ऐसे नहीं होना चाहिए कि वैसे इतना भी मैंने गलत नहीं किया, जब बताई जाती हैं हदीसें उसने 99 कत्ल किए उसने 100 फिर कर दिया और वो सारी हदीस आपको पता है, तो हम सोचते हैं हम इतने बुरे तो नहीं है, वैसे हमें हमारी तो बड़ी अच्छी अच्छी काम भी तो है, लेकिन तौबा की बात यह है कि इंसान में निदामत आए, ये ना हो कि मैंने वैसे ऐसा किया तो है लेकिन मैंने इतना बुरा क्या कर दिया, लोग तो जी इससे भी बड़ा बड़े काम करते हैं बुराई के, इतना भी मैंने क्या गलत कर दिया, ये तौबा नहीं होती, तौबा है निदामत पछतावा क्यों मेरे से हो गया, इंसान रोए इस बात पे क्यों हो गया। नंबर थ्री, आइंदा के लिए इरादा कर ले पक्का अपने साथ कि मैंने ये गुनाह नहीं करना, ये है अगर अल्लाह के हकूक में कोई कमी की हुई है, अल्लाह के हुक्मों को तोड़ा हुआ है, अगर बंदों के साथ कोई ज्यादती किया कोई गाली दिया किसी का किसी इज्जत उछाली है किसी को कुछ और दुख पहुंचाया है या किसी का माल हड़प किया हुआ है तो उससे माफी मांगेंगे, और अगर माल किसी का या कोई चीज किसी की देनी है उस हकदार को उसका हक पहुंचाएंगे माली अगर कोई है तब जाके फिर उसकी माफी होगी, ये इस तरह से बातें नहीं है कि बस जो मर्जी करते रहे और उसके बाद बस नहीं कुछ भी नहीं होता हमें क्योंकि हमने इतनी नेकियां भी तो की हैं, नहीं अल्लाह ताला तब तौबा कबूल फरमा लेते हैं, मगर सबको अल्लाह ताला ने दावत दी है तौबा की क्योंकि सबसे गुनाह हो जाते हैं, वह काबिल तौब और तौबा को कबूल फरमाता है, वो तौबा कबूल फरमाने वाला है, तो फिर दोनों में फर्क क्या हो गया, फिर गाफिर दम और काबिल तौब में क्या फर्क हुआ, देखें सुभान अल्लाह इसमें इतनी प्यारी बात है कि पहले तो फरमाया ना मैं माफ कर देता हूँ गुनाह को, जब काबिल तौब फरमाया ना तो कबूल करने वाला है तौबा का, यानी इसको ऐसे समझें जैसे मसलन है कि मैं कहूँ कि हाँ मेरे पास पैसे तो बहुत है मैं सबको दूंगी लेकिन मैंने बस तुम्हें नहीं देनी, तो वो गाफिर जम तो है तो इंसान कहता है पता नहीं हाँ वो बख्शता तो है गुनाहों को मगर पता नहीं मुझे भी बख्शेगा या नहीं, नहीं, वो तौबा का कबूल करने वाला है। तुम आओ तो सही, देखिए तौबा क्या होती है, पलट आना, वो तुम्हारे पलटने को कबूल कर लेता है। वो ये नहीं कहता हाँ मैंने माफ तो कर दिया, लेकिन इसके बाद मुझे कभी शक्ल ना अपनी दिखाना, जैसे हम कहते हैं अब इसके बाद ना मुझे अपनी शक्ल दिखाना, मुझे इतनी तुम्हारे से, मैंने ठीक है माफ कर दिया, जैसे भी माफ कर दिया, लेकिन बस अब मैं तुम्हारे साथ वैसा नहीं रिलेशनशिप रख सकती जैसे पहला था। ऐसे होता है ना, इंसान है ना। सुभान अल्लाह, मेरा रब वो है जो फरमाता है तेरा पलटना भी मुझे कबूल है, तू पलट के तो आ जा, मैं तुझे फिर कबूल कर लूंगा। अल्लाह अकबर, तुम कितने भी गंदे हो अल्लाह तुम्हें साफ कर देगा, पाक कर देगा, तुम बख्शिश मांग के देखो, अल्लाह ऐसा कर देगा जैसे कभी तुमने गुनाह किया ही नहीं, ऐसा कर देगा, इतना साफ सुथरा, इस तरह उनको धो देगा, वो ऐसा कबूल करने वाला है तौबा का। अल्लाह अकबर। और इसके अंदर एक बात ये भी समझ लेनी चाहिए कि जब इंसान ये पढ़े तो कभी इस चीज को ना सोच ले कि हाँ जब वो तौबा कबूल करने वाला ही है, कोई बात नहीं, हम जब मर्जी कर लेंगे, ऐसी भी जल्दी क्या है, जब हमारा वो होगा, हम बूढ़े हो जाएंगे तब कर लेंगे। नहीं, माफी मांगनी है तो उसमें जल्दी करो, और अपनी नेकियों का जोम ना रखना कि मैं अगर माफी मांग रही हूं तो कोई बात नहीं, मेरे नेकियां भी बहुत हैं। दिल में तकब्बुर ना हो, बल्कि खाली दामन हो के अल्लाह की तरफ आओ कि मैं अल्लाह मैं बिल्कुल खाली हूं, मेरे पास कुछ भी नहीं है। वो जो नेकी का जोम है ना, वो हमें झुकने नहीं देता सही से, वो अंदर रहता है, फिर हम अकड़ते रहते हैं। ये इस वजह से कई नेक लोग हैं वो सही से तौबा कर ही नहीं पाते, क्यों? इसलिए कि उनको वो जूम है, और कई गुनाहगार है उनकी तौबा जल्दी से कबूल हो जाती, क्योंकि वो कहते हैं अल्लाह मैं तो हूं ही गंदा, मेरे पास तो कुछ है ही नहीं। अल्लाह को वो बंदा पसंद जो कहता है कि मेरे पास कुछ नहीं है, मैं खाली। तो जरा बराबर दिल में ये रख के नहीं अल्लाह के पास जाना कि ठीक है मेरे पास कुछ नहीं, लेकिन मेरे पास बड़ा कुछ है भी, मैं ये भी तो करती हूँ, मैं वो भी, मैंने इतने हज किए, इतने उम्रे किए, मेरी तो मैं वैसे काफी अच्छी तो हूं ही, लेकिन चलो जो कोई मेरे से एक आध हो गई तो अल्लाह उस पर माफ करते, ये नहीं होना चाहिए। ठीक है, तो अच्छा एक इसका माना ये, नंबर टू माना इसका लिखे, नंबर टू माना कि गाफिर जम्ब व काबिल तौब ऐसे क्यों आया, इसलिए कि गाफिर जम्ब अल्लाह के प्यारों के लिए, अल्लाह के जो प्यारे हैं ना, तो तुम नेक हो लेकिन अल्लाह के औलिया हो, अल्लाह के प्यारे हो, लेकिन गलतियां तो तुमसे भी हो जाएंगी, अल्लाह तुम्हारी गलतियां ढांप दे। और काबिल तौब किसके लिए, जो गुनाहगार हैं वो भी अगर तौबा कबूल तौबा करेंगे तो अल्लाह उनको भी माफ कर देगा। तीसरा माना इसका लिखिए कि गाफिर जम्ब उस इंसान के लिए, तब के लिए जो माजी में उसने गुनाह किए, और काबिल तौब फ्यूचर के लिए है कि फ्यूचर में भी कुछ हो जाएगा तो घबराओ नहीं। जैसे हम तौबा नहीं करते इसलिए नहीं मेरे से कहाँ हटा जाना है, मैंने मेरे से फिर हो जाना है, मेरे से फिर हो जाना है, तो इस बात की वजह से हम गुनाह छोड़ते ही नहीं है कि भाई मेरी तो तौबा टूट ही जानी है तो फायदा क्या। अल्लाह ताला फरमाता है आज तो करो, फिर कल को फिर तौबा करोगे तो वो फिर कबूल कर लेगा, तो फ्यूचर के भी वो माफ कर देगा। तो ये तीन माने इसके हो गए। ठीक है, अब आगे अल्लाह ताला ने बता दिया शदीदुल इकाब है, ये याद रखना, ये ना सोचना कि बस अल्लाह जैसे हमारे यहाँ अल्लाह तो गफूर रहीम है और जी क्या इतनी फिक्र की बात है। नो, तुम्हें साथ डरना भी चाहिए कि उसकी पकड़ बड़ी शदीद है, वो अजीजुन ज़ुंतिकाम है, वो सरीय हिसाब है, बहुत जल्दी हिसाब लेने वाला है। सूरह हिजर में भी 49 आयत में आता है नबी इबादी, ए प्यारे नबी आप बता दें, नबी खबरदार खबर दे दे इबादी मेरे बंदों को, अन्नी अनल गफूर रहीम के बेशक मैं गफूर रहीम हूं। लेकिन यहाँ पे बात खत्म नहीं हुई, याद रखे और क्या बता दे, वह अन्न अजाबी हुवल अजाबुल अलीम, मेरा अजाब भी बड़ा दर्दनाक अजाब है। यानी दोनों चीजें बता देना मेरे बंदों को, कहां है कुरान के अंदर कि सिर्फ एक बात बताना दूसरी तो बताना ही ना, डर जाएंगे ये। नहीं, तुम्हें जहां पे उम्मीद होनी चाहिए कि अल्लाह बड़ा बख्शने वाला है, वहां तुम्हारे दिल में खौफ भी होना चाहिए उसके अजाबों का। एक चीज पे अगर हम लेकर बैठ गए कि उम्मीद उम्मीद उम्मीद, कोई खौफ ही नहीं है दिल के अंदर, कोई डर ही नहीं है अल्लाह का, तो फिर तो बस इंसान गुनाह करता ही चला जाएगा, कहेगा कोई फिक्र की जरूरत ही नहीं, वो तो उसने माफ करते ही जाना है, मुझे क्या मसला है। और अगर खौफ बहुत बढ़ गया और उम्मीद खत्म हो गई, वो भी आपके साथ पहले बात हुई थी कि मायूसी भी कबीरा गुनाह है, अल्लाह की रहमत से मायूस, दोनों चीजें साथ होनी चाहिए तो तब सही है इंसान का ईमान। दोनों में से एक भी हो और दूसरी ना हो तो इंसान भटक जाएगा। तो वो शदीद इकाब भी है, इस बात को ना भूलना कि उसकी सजाएं बड़ी सख्त हैं। ये तौल है, सुभान अल्लाह, तौल तवील से, यानी तवील जब होता है तो क्या होता है, बहुत लंबा, यानी उसकी बेहिसाब नेमतें हैं, उसकी बेहिसाब उसकी कुदरतें हैं, फजल है उसका। जैसे मैंने आपको बताया, बहुत सारे मुफस्सिरीन ने इसको, इसकी बहुत सारी मानी की है, बहुत ज्यादा शान वाला, बहुत ज्यादा मकाम वाला, बहुत ज्यादा एहसान करने वाला, बहुत ज्यादा फजल करने वाला, बहुत कुशादगी देने वाला, बहुत वुसत वाला। कितनी नेमतें उसने कुशादा की हुई है, सूरज है, ये जमीन है, ये हवा है, पानी है, देखो कब से है, ऐसा नहीं है कि नहीं अब बंद हो गई जी, अब इसकी लिमिट खत्म हो गई है, अब नहीं देना, नहीं, जितौल अपनी मखलूकात पे नेमतों की बारिशें करता चला जाता है। सुभान अल्लाह, वो ऐसा रब है कि जिसकी यानी पावर्स दूर तक जाती हैं, बड़ा कुदरत वाला है। ला इलाह इल्ला हुआ, नहीं कोई इलाह सिवाय उसके। अब यहां पे फिर जाहिर है दिल से ये बात निकलती है जब अल्लाह ताला की इन सिफात को इंसान पढ़ता है कि वाकई फिर अल्लाह तेरे सिवा कोई इलाह नहीं है, क्योंकि ये सिफात किसी में भी नहीं हो सकती। कोई नहीं जितौल हो सकता, एक दिन, दो दिन, चार दिन, दस दिन करेगा, ऐसा नहीं है कि बस करता ही जाए, चाहे तुम जो मर्जी करो। कोई नहीं ऐसा होता जो गाफिर दम हो जाए, जो काबिल तौब हो जाए, और कोई सजा भी अल्लाह जैसी नहीं दे सकता। उसके बाद इंसान ला महला कहता है कि अगर वाकई कोई इबादत के लायक है तो वो सिर्फ अल्लाह है, उसके सिवा कोई नहीं है। तो ये इंसानों के लिए यहाँ पे बता दिया गया ये सिफात देकर कि हकीकी माबूद कौन है। इलैहिल मसीर, और याद कराया गया कि वो जो है हकीकी माबूद है ना, याद रखना उसकी तरफ तुम्हें लौटना है, तुम्हें पलटना है, वापसी उसकी तरफ है। तो मनमानियां करके ना जीते रहना, ये ना सोच लेना कि कोई बात नहीं, कुछ भी करते रहो, कोई नहीं पकड़, उसकी तरफ वापसी है, उससे बच के कहां जाओगे। यहां तक हम तिलावत सुनते हैं, फिर आगे चलेंगे।
اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حم تنزيل الكتاب من الله العزيز العليم غافر الذنب وقابل التوب شديد العقاب ذي الطول لا إله إلا هو إليه المصير।
आयत 4 से देखते हैं। मा युजादिलु, नहीं झगड़ा करते, फी आयात अल्लाह, अल्लाह की आयात में, इल्लल्लदीन कफरू, मगर वो लोग जिन्होंने कुफर किया। किताब तो ऐसी है और नाजिल करने वाला देखो कैसा है, लेकिन कुछ लोग इस किताब के साथ क्या सलूक करते हैं, वो इसमें झगड़ते हैं, झगड़े करते हैं। यहाँ पे जिदाल आया, जिदाल का माना क्या है, यानी बहसे करना, हुज्जतबाजियां करना, मीन मेखे निकालना, ऐसी ऐसी इसके अंदर से यानी शोशे निकाल देना, कि मकसद क्या होता है, कौन ऐसा करता है, जिसने इनकार करना, जिसने मानना ना, वो ही ये बातें करता है। तो अल्लाह ताला ने यहाँ पे लोगों के रवैये को बयान फरमाया कि कुछ लोगों का इस किताब के साथ ऐसा सलूक है, और यहाँ पे कुफर जो आया ना, वो शुक्र के उलट के तौर पे आया, यानी ना शुक्रे, जितना मर्जी इनके ऊपर एहसान किया जाए ये ना शुक्र ही रहते हैं। कुछ लोग इतने ना शुक्रे हैं कि वो इस नेमत को بجائے اس کے کہ اس سے فائدہ اٹھاتے، اس کو قبول کرتے، وہ اسی میں بحثیں کرنے لگتے ہیں. کبھی کہتے ہیں یہ تو آج اپلیکیبل ہی نہیں، یہ تو اس زمانے کی ہے، آج تو اس کے حکموں پہ چلا ہی نہیں جا سکتا. کبھی کوئی اور شوشے نکالتے ہیں، جیسے کافروں نے کہا تھا کہ اللہ تعالیٰ نے اس میں مکھی اور مکڑی کا ذکر کیوں کیا، اتنی چھوٹی حقیر چیزوں کا یہ کیوں ذکر کیا، یہ تو اللہ کی شان کے لائق نہیں کہ اتنی چھوٹی چھوٹی چیزوں کا ذکر کرے. کبھی وہ کہتے تھے قرآن میں شجرہ زقوم کا ذکر کیوں ہے، دوزخ میں کون سا درخت ہو سکتا ہے، آگ اور اس کے اندر درخت ہونا یہ کیسے ہو سکتا ہے. کبھی وہ اس کو جادو کہتے تھے، کبھی اس کو شیر کہتے تھے، یعنی اس کے اندر جدال کرتے تھے، اس میں جھگڑے کرتے تھے، اس میں بحثیں کرتے تھے. اور یہ زیادہ تر کون لوگ کرتے ہیں؟ وہ لوگ جو بہت مالی طور پہ ترقی یافتہ، مالدار، دنیا میں بہت جنہوں نے گھوما پھرا ہو. اسی لیے آگے آ رہا ہے فلا یغررقا، تو نہ دھوکے میں ڈالے تقلبہم، ان کا چلنا پھرنا فی البلاد، شہروں میں، ملکوں میں، تم دھوکا نہ کھا جانا. اصل میں کہا تو نبی کریم صلی اللہ علیہ وسلم کو ڈائریکٹ خطاب تو ان کو کیا جا رہا ہے، لیکن سنایا جا رہا ہے تمام مسلمانوں کو. مسلمان اس وقت، اگر آپ اس وقت تھوڑا سا سوچیں بیک گراؤنڈ اس کی، تو ایمان والے وہ لوگ تھے آپ صلی اللہ علیہ وسلم کے جو ساتھی تھے، وہ انتہائی نادار تھے، فقیر تھے، کئی غلام تھے، اور دوسری طرف بڑے بڑے سردار تھے، بڑے بڑے یعنی تاجر، اتنے مالدار لوگ جن کی بہت سے تھی سوسائٹی میں. ایک طرف بالکل غریب طبقہ، پسا ہوا طبقہ، دوسری طرف بڑے بڑے امیر لوگ. تو یہ بتایا گیا، اب یہ جو جتنے امیر لوگ تھے یا انفلوئنشل لوگ تھے، وہی زیادہ تر قرآن میں جدال کیا کرتے تھے، جھگڑے کیا کرتے تھے. اور آج بھی اگر آپ دیکھیں تو آپ کبھی دیکھتے ہوں گے کہیں کہیں کسی ٹاک شو میں کوئی بیٹھے ہوئے ہیں، کہیں یا مجلسوں میں بیٹھے ہوئے ہیں کئی ایسے لوگ جو اپنے آپ کو بہت انٹلیکچوئل سمجھتے ہیں، بڑے اینالسٹ ہیں، اور یعنی بڑے اپنے آپ کو دنیاوی طور پہ بڑے پڑھے لکھے اور ذہین لوگ یا مالدار لوگ، سب سے زیادہ وہ قرآن میں اعتراضات نکال رہے تھے. سب سے زیادہ وہ کوئی ایسی شوشے چھوڑتے ہیں، ایسی باتیں کرتے ہیں کہ قرآن کی آیتوں کو حقیر کرتے، یہ ایسے ایسا ان کا ایٹیچیوڈ ہوتا ہے، اس طرح کی بحثیں کرتے ہیں. کبھی کہتے ہیں اس پر عمل کرنا تو بیوقوفی ہے، کبھی کہتے ہیں یہ تو ایکسٹریمزم ہے، اس کے اوپر چلنا تو ریجیڈیٹی کہتے ہیں اس کو، کہ کوئی اگر اس کے اوپر چلے. لیکن اس کے باوجود آپ دیکھتے ہیں وہ دنیا میں بڑے ترقی کر رہے ہیں، بڑے بہت اونچے مقام پہ ہیں. تو عام لوگ پھر کیا سمجھنے لگتے ہیں کہ بھائی یہ تو اتنے عقل مند لوگ ہیں، اتنے امیر لوگ ہیں، یہ تو اتنی پاپولر ہے، یہ فلانی اینالسٹ ہے، اور یہ فلاں آدمی اتنا بڑا ہسٹورین ہے، اور انہوں نے تو دنیا دیکھی ہوئی. جیسے نا یہاں پہ اگر اس کو ایگزیکٹ اس کے معنوں میں لیں، ان کا چلنا پھرنا، یعنی کئی لوگ ہوتے ہیں نا، آپ نے دیکھا کہ وہ کافی دنیا میں گھومے پھرے ہوتے ہیں، چاہے بزنس ٹور پہ گئے ہوں یا ویکیشنز پہ جاتے ہیں، یا ویسے ہی انہوں نے دنیا دیکھی ہوئی ہے. تو آپ کہتے ہیں اس نے تو دنیا دیکھی، بھلا یہ کوئی غلط بات کرے گا؟ بھلا اگر یہ بات کہہ رہا ہے تو آپ امپریس فوراً ہو جاتے ہیں نا. ایسے ہوتا ہے نا کہ ایسے لوگوں سے بہت جلدی انسان امپریس ہو جاتا ہے کہ اس نے تو دنیا دیکھی ہے، تو دنیا پھیرا ہوا ہے، یہ اگر یہ بات کر رہا ہے تو کوئی اس بات میں سچائی ہوگی. اسی طرح گھومنے پھرنے کا اور مطلب کیا ہے؟ چلنا پھرنا اور کون کرتا ہے؟ وہی جو امیر لوگ ہوتے ہیں، مالدار لوگ ہوتے ہیں. غریب لوگ بیچارے کہاں سے چلیں پھریں گے دنیا میں؟ کوئی سیر و تفریح ان کے، نہ اتنا مال ہوتا ہے کہ وہ کوئی تجارتیں کر رہے ہیں، نہ کوئی اتنی ان کے پاس کچھ ہوتا ہے کہ وہ ویکیشن پہ جائیں. تو معنی یہ ہے کہ جو مالدار لوگ ہیں، جو صاحب حیثیت لوگ ہیں، یہ نہ ہو کہ ان کی باتیں تمہیں دھوکے میں ڈال دیں. دھوکہ کیا دیتی ہیں ان کی باتیں؟ جب وہ ایسی بات کرتے ہیں نا، तो एक लम्हे को इंसान सोच में पड़ जाता है कि जरूर सही कह रहे होंगे ये बंदा। अगर कह रहा है आम बंदा कहे, कोई गरीब फकीर कहे तो आप इग्नोर कर देंगे, लेकिन कोई साहिब हैसियत बंदा कहे, कोई ऐसा बंदा जिसने, जिसको हम कहते हैं इसने दुनिया देखी हुई है, वो बंदा कहे तो आप जरूर इंप्रेस हो जाते हैं, आप जरूर सेकंड थॉट्स आने लगते हैं। ये बात जरूर इसमें कुछ सच्चाई होगी जो ये कह रहा है। और फिर ये भी आता है जहन में ख्याल कई दफा कि देखो अगर अगर ये गलत होते तो अल्लाह ताला कोई भला इनको इतना देता, जरूर ये सही कहते होंगे, अल्लाह इनसे राजी होगा जो इनको इतना कुछ दिया हुआ है। ये जो बातें कर रहे हैं, अगर ये इतनी बुरी बात होती, इतनी गलत बात होती, तो क्या अल्लाह इनसे ये चीजें छीन ना लेता, उनकी चकाचौंध से इंप्रेस हो जाते हैं, धोखा खा जाते हैं उनकी तरक्कियों से। तो अल्लाह ताला ने फरमाया नहीं, इन तरक्कियों को देख के उनको सही ना समझ लेना, उनसे इंप्रेस ना हो जाना कि जो इनको तरक्कियां मिली हुई, जो इनको फायदे मिले हुए हैं तो ये सही है, ये सही रास्ते पे है। खास तौर पे आप देखें अगर दीन का इल्म बताने वाला गरीब आदमी या आम आदमी हो, मिडिल क्लास आदमी हो, और जो उसमें इतराज निकाल रहा है वो कोई बहुत अमीर कबीर शख्स हो, तो क्या होता है, लोग बहुत जल्दी इंप्रेस हो जाते हैं, कहते हैं उसको तो छोड़ो, लो इनको क्या पता, ये तो घर में बैठी हुई औरतें ऐसे ही बातें कर रही हैं, इनको क्या पता, असल बात तो सुननी, तो ये देखे इतने बड़े इंटेलेक्चुअल आके ये बात कह रहे हैं, वो कोई ऐसे ही बात कह रहे हैं, और इनको क्या पता घर में बैठी हुई औरतों को, और ये जो कुरान पढ़ाने वाले हैं इनको क्या पता, और ये जो मौलवी हैं उनको क्या पता, यानी वो तो हकीर से फकीर से लोग हैं, उनको क्या पता, असल पता तो इनको है, ये जो टीवी पे बैठ के बात कर रहे हैं असल पता तो इनको है, ये जो इतनी बड़े बयानात दे रहे हैं असल मालूमात तो इसको है, ये जिसने दुनिया घूमी हुई है, ये जो इतना मालदार इंसान है। तो इंसान अक्सर रोब में आ जाते हैं, रोब खा लेते हैं उनकी हैसियत की वजह से, उनके माल की वजह से, उनके लाइफस्टाइल की वजह से, उनके दुनिया में घूमने फिरने की वजह से। हालांकि अल्लाह ताला ने बता दिया ये तो कोई हैसियत नहीं रखती, इनके स्टेटस से धोखा ना खाना कि तुम दीन पे शक करने लगो। और ये जो चीज है ना, कुरान की आयतों में जिदाल करना, इसमें शोशे निकालना, इसमें मेन मेखे निकालना, इसको एज इट इज ना लेना बल्कि इसके ऊपर इतराजात करना, तो इसके बारे में इतनी सख्त बात है। यहां पे भी कहा गया ना, ये वही करते हैं जो कुफर जिन्होंने किया, तो हम तो सोचते हैं ये काफिर ही करते होंगे, नहीं ऐसी बात नहीं, मैंने आपको बताया ना यहाँ पे कुफर ना नाशुक्री के माने में आ रहा है। आज कई मुसलमान भी हैं जो ऐसी बातें करते हैं, लेकिन देख लें कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिदाल फिल कुरआनी कुफ्र, कुरान में जिदाल करना ना कुफ्र है। और एक और हदीस में आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुरान करीम में बहस और झगड़ा ना करो, क्योंकि कुरान करीम में झगड़ा करना कुफ्र है। यानी इस कदर ये सख्त बात इस बारे में की गई, ये मामूली बात नहीं है कि इसको लेकर और फिर इंसान अपनी अकल के ऊपर पहले इसको रख के देखे कि ये हुक्म मुझे सही लग रहा है कि नहीं लग रहा, अगर तो सही लग रहा है तो ठीक है, अगर नहीं सही लग रहा तो मैं उसमें मीन मेखे निकाल लूं, लो ये क्या, ये औरत की आधी गवाही, लो ये क्या बात हुई, और ये मर्द को चार शादियों की इजाजत दे दी हुई, ये क्या बात हुई, ये तो नहीं समझ आती, उसके अंदर मीन में से निकालने, ये तो बड़ी ज्यादती हो गई, और औरतों के हकूक फिर क्या रहे, ये कुरान क्या कहता है, औरतों को मारने का कहता है, लो देखो ये किस तरह, इस तरह यानी इसके अंदर ऐसे शोशे निकालना, ऐसी बातें, ऐसे इतराजात, ऐसे झगड़े। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा दो आदमियों की आवाज सुनी जो किसी आयत पर कुरान के मुतालिक झगड़ रहे थे, आप सल्लल्लाहु अलैहि वसल्लम इस कदर गजबनाक हुए, बाहर तशरीफ लाई, आपका चेहरा मुबारक से गुस्से के आसार महसूस हो रहे थे, फरमाया तुमसे पहले उम्मतें इसी से हलाक हुई हैं कि वो अल्लाह की किताब में जिदाल करना शुरू हो गई थी। सोचिए ये कुफर है कि फजूल किस्म की शकुक व शुभात इसमें डालना, शक डालना, इसके माने ऐसी अपने तौर पर ही बयान करने लगना जो कॉन्ट्रोडिक्ट कर रहे हो दूसरी आयात से कुरान की। और इसके बारे में ये भी शेखुल इस्लाम जो अब्दुल्ला इब्न बाज, अब्दुल अजीज बिन बाज जो हैं मुफ्ती आजम, उन्होंने ये फरमाया है कि आदमी दायरा इस्लाम से भी निकल जाता है जो ये समझता है कि इंसानों के बनाए हुए कवानीन और जो इंसानों ने बनाए हुए हैं सिस्टम्स, ये इस्लामी शरीयत से बेहतर हैं या उनके बराबर हैं या उनके मुताबिक फैसले कबूल करने जायज हैं, वो सिस्टम्स होने चाहिए, वो दायरा इस्लाम से खारिज है। चाहे इसका अकीदा यही हो कि इस्लामी शरीयत के मुताबिक फैसला करना बेहतर है। और नंबर दो उन्होंने ये भी कहा है कि वो जो ये समझता है कि अब आज की दुनिया में इस्लाम पर अमल करना मुमकिन नहीं है, या मुसलमान अगर इस्लाम पर अमल करेंगे तो मुसलमान पीछे रह जाएंगे, पसमांदगी का बायस है, वो भी दायरा इस्लाम से खारिज है। और आज माशाल्लाह आपके मुल्क में तो बहसें होती हैं इस पे कि जी अगर हम इस्लाम के मुताबिक चलने लगे तो हमारा तो सॉफ्ट इमेज खत्म हो जाएगा, तो अगर अपना सॉफ्ट इमेज रखना है तो इस्लाम के खिलाफ चलो, वरना तो आपको दुनिया एक्सट्रीमिस्ट समझेगी। तो इससे निकलने के लिए आपको चाहिए कि आप इस्लाम के अहकामात को तोड़ें। ये खुल्लम खुल्ला हो रहा है, आपको समझ भी आ रही होगी जो बहसें चल रही हैं। और ये भी फरमाया कि वो जो ये समझता है कि इस्लाम पर्सनल मैटर है, बंदे और रब के दरमियान जाती ताल्लुक तक महदूद रहे और बाकी जिंदगी में इस्लाम का कोई ताल्लुक ना हो, आपकी इकोनॉमिक में, इकोनॉमिक्स में, आपकी दुनिया के और सियासत में और उसमें इस्लाम का कोई ताल्लुक, ये सिर्फ बंदे और आपके दरमियान का जो प्राइवेट मामला है, जाती मामला है, जो पर्सनल ताल्लुक है उस तक सिर्फ है, इससे आगे लाइफ के दूसरे फील्ड्स में इसका कोई ताल्लुक नहीं, वो भी इस्लाम से खारिज है। और फरमाया जो शख्स ये कहता है कि चोर का हाथ काटना या शादीशुदा जानी को संसार करना ये आज के दौर में सही नहीं है, वो भी दायरा इस्लाम से खारिज है। ये उनके फतावा हैं, आप देख लें फिर। तो ईमान लाने के बाद कुरान पाक की किसी आयत को या किसी हुक्म को नापसंद करना या किसी कानून को या किसी फैसले को नापसंद करना, चाहे आप दिल से नापसंद करें या जुबान से इजहार करें, ये इंसान को दायरा इस्लाम से खारिज कर देता है। मसलन कोई इंसान ये कहे कि हिजाब की आयत के बारे में या इसके हुक्म को नापसंद करे, या मसलन कोई डायरेक्टली हिजाब को तो बुरा ना कहे लेकिन बेहिजाबी को हिजाब से बेहतर समझे, एक ही बात है, ये किसी हुक्म को नापसंद करना ही है। फिर उसके अंदर झगड़े करते हैं, आज कितने झगड़े हैं जो आपकी सोसाइटी में ड्राइंग रूम्स में बैठ के मजलिसों में कितने झगड़े होते हैं, अलिफ बे भी नहीं पता होती, ना कुरान पढ़ा होता है कभी, ना इस इस्लाम के बारे में कोई मालूमात होती है, लेकिन कितनी बहसें होती हैं। अल्लाह ताला ने फरमाया इसमें जो बहसें करेगा ना, क्या वो ये साबित करना चाहते हैं कि हमारी जो अकल है या हम इतने समझदार हैं, नाउज़ु बिल्लाह कि अल्लाह ताला की अहकामात के सामने हमारी अकल ज्यादा बड़ी है और उसने जो अपनी हिकमत से अपने इल्म से हुक्म दिए हैं उसका इल्म तो अल्लाह ताला माफ फरमाए, अस्तग़फिरुल्लाह रब्बी, कि उसका इल्म तो पीछे और हम आगे हैं, उसको तो ना पता था कि 21वीं सदी कितनी एडवांस सदी आ रही है, तो उसने ये पुराने हुक्म हमें आज के लिए दे दिए। ये चीजें इंसान को कितनी खतरनाक है, शायद ये लोगों को बात पता नहीं होगी, अगर आप चाहें तो आप ये फतावा पढ़ भी सकते हैं, मैं आपको इसका रेफरेंस दे सकती हूँ कि इतनी खतरनाक है कुरान में बहसें करना, शोशे निकालना, और ये लोगों का मनपसंद मशगला है क्योंकि ये फ्री फॉर ऑल है, जो मर्जी चाहे किसी सदर को बुरा कहो तो डर है कि कोई सुन ना ले और हम पकड़े ना जाएं, फोन पे कोई ऐसी बात ना करो कि हमारा फोन रिकॉर्ड ना हो जाए, हमने किसके बारे में ऐसी बात की, उस फलां का नाम ना लो, फलां एजेंसी हमारे पीछे पड़ जाएंगी। हाँ, लेकिन अल्लाह के हुक्मों को जितना मर्जी उनको क्रिटिसाइज करो, उनके ऊपर कमेंट्री करो, उनको बुरा समझो, उसका कोई डर नहीं होता। कितनी जुर्रतें हैं हमारी। तो फरमाया इनको जो जो लोग ऐसे करते, तुम इनसे इंप्रेस ना हो जाना, इनके प्रेशर में ना आ जाना कि ये बड़े बड़े एलीट क्लास और बड़े बड़े लोग बड़ी बड़ी बातें कर रहे हैं, ये तो बड़ी शानो शौकत वाले हैं, ओ बड़ी बड़ी शानो शौकत वाली कौमें गुजरी हैं, देखो उनका क्या हुआ, कज़बत क़ब्लहुम क़ौम नूहिन, ये तुम्हें बड़े लगते हैं। हम इतने अपने आप अपने दिल को टटोला करें, अपने आप को देखा करें, जब कोई ऐसा इंसान किसी जगह पे भी, कोई बहुत पढ़ा लिखा दुनिया दुनियावी लिहाज से या बहुत अमीर या बहुत यानी स्टेटस वाला, जो दुनिया के स्टेटस बनाए हुए उनमें कोई हाई स्टैंडर्ड जिसको समझा जाता है, वो बैठा हो और वो कोई बात करे, तो आपका दिल इम्प्रेस होता है? जब दिल कभी इम्प्रेस होना होने लगे तो सोचे कि बड़ी बड़ी कौमों ने झुटलाया, बड़े बड़े लोगों ने बहसें की, कौम नूह देखो कितनी शानो शौकत वाली थी, उनके पास बड़ा माल था, वल अहज़ाब और ग्रोहों ने, कौन से ग्रोह, मिन बादिहिम जो उनके बाद आए, कौम नूह के बाद कौन से ग्रोह आए, आद आए, समूद आए, कौम शुएब आए, कौम लूत आई, उनका भी अंजाम देख लो क्या हुआ। कौम नूह को दुनिया में पानी ने निगल लिया, आखरत में आग निकल जाएगी, उन्होंने बड़ी बहसें की थी, तो फिर क्या हुआ उनका अंजाम, कौम नूह की तरक्कियां कहां रह गई, जब वो गर्क होने लगे थे किस चीज ने उनको बचाया। आज हम सोचते हैं कि आज हम अल्लाह के अकामात में झगड़े करेंगे और उनको लेट डाउन करने की कोशिश करेंगे, अल्लाह का कलाम तो नीचा नहीं होता, वो लोग खुद नीचे हो जाते जो इसमें बहसें करते, तो हम जब इनको छोटा समझेंगे और ऐसे समझेंगे तो हम शायद ऊंचे हो जाएंगे कि हम इनको कुछ नहीं समझते, ताकि कोई ये ना समझे कि हम एक्सट्रीमिस्ट हो गए। कितनी आराम से बातें करते हैं, जरूर हम में से हर एक ने यकीनन, क्योंकि ये इतना कॉमन है, हम में से हर एक ने यकीनन सुना होगा लोगों को जिदाल करते हुए कुरान की आयात में, क्योंकि आप लोगों के अंदर खौफे खुदा नहीं रहा। तो सोचें कौम नूह का क्या हुआ, अगले ग्रोहों का क्या हुआ, उन्होंने क्या किया था, वह हम्मत कुल उम्मत भी रसूल ही, हर उम्मत ने अपने रसूल के साथ इरादा किया, किस चीज का, लिया खुदू हो कि वो पकड़े उसको, क्या करने के लिए पकड़ते थे, क्यों पकड़ते थे, उन्होंने इरादा किया कि अपने रसूल को पकड़ ले, पकड़ के क्या करें, कत्ल कर दे या कैद कर दे या साजिशें करें उनके खिलाफ, वो पकड़ते थे उनको, उन्होंने रसूलों को बेजोर समझा, कमजोर समझा, उन पर झपटे, वजादलु बिल बातिल, और उन्होंने जिदाल किया बातिल के साथ, उन्होंने भी झगड़े किए थे, देखने वो भी यही काम करते थे बातिल के साथ, क्योंकि हक सिर्फ ये कुरान है, इसके अलावा जो है वो बातिल है, चाहे वो कितनी खूबसूरत रैपिंग में आपको कोई बात पेश करे, वो बातिल है, वो ना हक है, बातिल वो ही है ना, इंसान अपनी ख्वाहिशात के मुताबिक खुद ही बना ले जो चीजें, तो वो पैगंबर को डराते धमकाते खौफजदा करते, और उनका मकसद क्या होता, ताकि हक को दबा ले, लियुदहिदु बिहिल हक, ताकि नीचा दिखाएं इसके साथ इसके हक को, इसीलिए वो झगड़ा करते थे, बातिल लेकर आते थे, बातिल के साथ झगड़ा करते थे, उनकी जो सारी बातें थी वो तो बातिल पे बेस्ड थी ना, क्यों बातिल के साथ झगड़ा करते थे, बातिल को लेकर, ताकि हक को नीचा करे, हक से फिसला दे रसूल को, जैसे जिसको हम कहते हैं ना चलने ना दे, उनकी चलने ना दे बात, अपनी बातिल बातों से इनकी बातों को रिजेक्ट करने की कोशिश करते थे, इनकी बातों को नीचा दिखाने की कोशिश करते थे, रसूलों को टारगेट करते थे, इतराजात करते थे उनकी तालीमात पे, صرف مقصد کیا ہوتا تھا کہ لوگ حق کی طرف نہ چلے جائیں؟ تو اللہ تعالیٰ نے کیا کیا؟ فَأَخَذْتُهُمْ، میں نے پکڑ لیا ان کو. آپ دیکھیں گے قرآن پاک میں ہم زیادہ تر کہا جاتا ہے نا، اللہ تعالیٰ جب اپنی نسبت کرتے ہیں ہم نے ایسا کیا، لیکن یہاں پہ میں آتا نا، میں نے پکڑ لیا ان کو، تو اس میں بہت شدت ہوتی ہے، بہت سختی. فَكَيْفَ كَانَ عِقَابِ، تو دیکھ لو پھر کس طرح کی ہوئی میری سزا. دیکھ لیا سزا پھر اللہ نے کیسی دی، جو عذاب ان کے اوپر آئے دیکھیں کتنے سخت تھے، کہیں پتھروں کی بارش ہو رہی ہے، کہیں غرق کر دیا گیا پانی میں، کہیں چیخ تھی کہ چیخ کو سن کے وہیں پہ گر گئے. انہوں نے بھی جھگڑے کیے تھے، بڑی بڑی باتیں کی تھی، حق کو نیچا دکھانے کی کوششیں کی تھی، آج بھی لوگ کر رہے ہیں، اس وقت بھی کرتے تھے. انہوں نے رسولوں کو پکڑا، جا کے گرفتار کریں ان کو، کیا ہوا ان کے ساتھ؟ انہوں نے قتل کرنے کی کوشش کی، کئی قوموں نے. آپ صلی اللہ علیہ وسلم کے ساتھ بھی یہ ہوا تھا، اور پچھلی بھی کئی قوموں نے، قوم سمود نے، قوم عاد نے، انہوں نے اپنے رسولوں کو قتل کرنے کی سازشیں کی تھی. وہ چاہتے تھے رسول کو دبا لیں. تو اللہ تعالیٰ نے کیا کیا؟ آپ دیکھیں اس زمانے میں قتل کرنے کی سازشیں کرتے تھے، اور اس طرح کی کوششیں کرتے تھے کہ کسی جان سے مار دینے کی، یا جانی مالی نقصان دینے کی سازشیں کرتے تھے. آج کیا کرتے ہیں؟ آپ سوچتے ہوں گے شاید آج تو حالات بہت صحیح ہیں اور آج تو کچھ نہیں کرتے ہوں گے لوگ، حالانکہ ایسا نہیں ہے. آج بھی حق کی بات کرنے والے کو، جو حق کی بات کرنے کے لیے اٹھ کھڑا ہوتا ہے نا، ایسے لگتا ہے کہ وہ گویا ٹارگٹ بن گیا، لوگوں کی جیسے توپوں کا منہ اس کی طرف ہو جاتا ہے، فری فار آل سمجھا جاتا ہے کہ اس کو تو اب جو مرضی کہا جائے. اب آج جان سے تو نہیں مار سکتے، اب کیا کرتے ہیں؟ اپنی باتوں کے تیر چلاتے. وہ ایسے بیٹھا کیوں؟ اس نے ایسی بات کیوں کہی؟ اس نے ایسا کھایا کیوں؟ وہ رہے تو وہ دنیا دار، وہ روئے تو وہ ریاکار، وہ ہنسے تو وہ یہ، یعنی کسی طرح بھی اس کو جینے نہیں دیتے. ایسے لگتا ہے کہ اس کا سب سے بڑا قصور یہ ہے کہ اس نے ہمیں حق بات بتائی کیوں. کوئی کہتا ہے خود تو پہلے کریں عمل، پھر اس کے بعد دوسروں کو بھی بتائیں، یہ کریں، ہر طرح کی کمنٹس. تو یہ باتیں اس دور میں ہی نہیں لوگ کرتے تھے، آج بھی، پہلے بھی جن کے دلوں میں بیماری ہوتی تھی وہ یہی کرتے تھے، آج بھی جن کے دلوں میں بیماری ہے وہ یہی کرتے. آج داعی اللہ جو ہے، یاد رکھیں، پرفیکٹ نہیں ہو سکتا. اگر کوئی یہ چاہے کہ میں پرفیکٹ انسان سے دین سیکھوں، تو پرفیکٹ آپ کو نہیں ملے گا، کیونکہ انبیاء اب نہیں آئیں گے، وہی پرفیکٹ ہو سکتے تھے، ان کے بعد کوئی نہیں پرفیکٹ. ہمیں مسئلہ یہ ہوتا ہے کہ ہم چاہتے ہیں کہ جس جو داعی اللہ ہو وہ کوئی پیغمبر ہو، وہ پرفیکشن کے اس لیول پہ ہو، حالانکہ ایسا ممکن نہیں ہے. آج تو آپ انہی سے دین سیکھیں گے جو خود بھی گرتے پڑتے بیچارے اپنی اصلاح کرنے کی کوششیں کر رہے ہوں گے، آج تو انہی کے اوپر آپ کو اکتفا کرنا پڑے گا، اسی پہ کمپرومائز کرنا پڑے گا کہ آپ کے جیسے ہی لوگ آپ کو سکھانے والے ہوں، کیونکہ پیغمبر تو اب آنے سے رہے. تو آج بھی ایسا ہوتا ہے کہ باطل کے ساتھ، باطل کے ہتھیار سے، کیا ویپن، ان کا ویپن کیا ہوتا ہے؟ باطل. وہ باطل کے ساتھ حق کو نیچا دکھانے کی کوشش کرتے ہیں، دلیل تو ان کے پاس کوئی ہوتی نہیں ہے، ٹھوس بات کوئی ہوتی نہیں ہے، ادھر ادھر کی باتوں کے ساتھ اللہ کی بات کو نیچا کرنے کی کوشش کرتے ہیں. کیوں ایسا کرتے ہیں؟ کیا وجہ ہوتی ہے؟ تاکہ نہ عمل کرنا پڑے، نہ ہم خود جائیں اس طرف، نہ لوگ اس طرف کو جائیں. اللہ تعالیٰ پھر پکڑتا ہے نا جب، تو ان بطش ربی کا لشدید، اللہ کی پکڑ بہت سخت ہوتی ہے. اس نے پکڑ لیا پھر. وَكَذَلِكَ حَقَّتْ كَلِمَةُ رَبِّكَ عَلَى الَّذِينَ كَفَرُوا، اور اسی طرح حق ہو گئی، چپک گئی، چسپا ہو گئی۔ تیرے رب کی بات، کیا بات؟ انہم اصحاب النار، کے وہ آگ والے ہیں۔ کون؟ جو کفر کرنے والے ہیں وہ آگ میں جائیں گے۔ یہ اللہ کی بات ان کے اوپر حق ہو گئی، یہ جو قومیں گزری ہیں ان کے لیے بھی حق ہو گئی، انہوں نے بھی انکار کیا نا، تو دیکھو کیا ہوا۔ دنیا میں ان کے اوپر جو عذاب آئے وہ تو آئے، آخرت میں ان کے لیے آگ کا فیصلہ ہے۔ اللہ کی بات ایسی نہیں ہے جس پہ کوئی ایک لفظ بھی انکار کا کرے، یا اپنے کمنٹس دے۔ یہ کوئی معمولی بات نہیں ہے، کوئی چھوٹی بات نہیں، کسی انسان کی باتیں نہیں ہے کہ آپ اس سے، کوئی بھی کوئی کتاب لکھتا ہے آپ کی مرضی ہے، آپ اسے اگری کریں یا نہیں کریں، کوئی حرج نہیں۔ اللہ کا کلام ایسی بات نہیں ہے کہ آپ اگری کریں تو آپ کی مرضی، آپ جی نہ کریں تو آپ کی مرضی، وہ نہیں ہو سکتا۔ یو ہیو ٹو اگری۔ سمعنا واطعنا، ایک بات تو کیا، ایک لفظ بھی انکار کا اس کلام کے سامنے نہیں کر سکتے، ایک بات بھی ایسی نہیں کر سکتے۔ ہم نہیں مانتے اس کو، اس کی ایک آیت کو بھی نہ ماننا، سارے قرآن کو نہ ماننا ہے، ایک آیت کا بھی انکار۔ جیسے ایک رسول کا انکار تمام رسولوں کا انکار ہے، اس قرآن کی ایک آیت کا انکار سارے قرآن کا انکار ہے۔ تو اب اگر آپ دیکھیں یہاں پہ، ایک طرف ان کی بات آ گئی جو جدال کرتے ہیں، جو قرآن میں تان نکالتے ہیں، فضول باتیں کرتے ہیں، شبہات پیدا کرتے ہیں، جھگڑے کرتے ہیں، کانٹرڈکٹ کرتے ہیں، اس کے معنی کچھ سے کچھ لے لیتے ہیں اپنے طور پہ، ایریلیونٹ بحثیں چھیڑ دیتے ہیں اس کے اندر نہ ماننے کے بہانے، اور یہ ان کا رویہ قرآن کے ساتھ ہے، ٹھیک ہے۔ دوسری طرف ہر دور میں ایمان والے بھی ہوتے ہیں جو سمعنا واطعنا کرنے والے ہوتے ہیں، ہر ایک دور میں ان کی تعداد ہمیشہ کم ہوتی ہے، یہ یاد رکھیں۔ جو حق پہ ہوتے ہیں نا، ان کی تعداد آپ دیکھتے ہیں پچھلی قوموں کے واقعات میں بھی، ان کی تعداد ہمیشہ کم رہی۔ تو جب کوئی دین کے راستے پر آتا ہے، اللہ کی طرف آتا ہے، تو ظاہر ہے وہ پھر اکیلا رہ جاتا ہے یا تعداد میں کم ہوتا ہے۔ اس دور میں بھی آپ دیکھ لیں، مکی دور میں کتنا ٹارچر کیا جا رہا تھا مسلمانوں کو، کتنا ستایا جا رہا تھا۔ ایسے میں انسان جب بالکل لیفٹ الون فیل کرتا ہے نا، کہ پہلے تو میرے اتنے دوست بھی تھے، اتنے سارے تھے، اب میرا کوئی بھی نہیں رہا، اب سارے جو میرے ساتھی تھے، جو میری دوستیں تھیں، سب ادھر ادھر ہو گئے، جب سے میں اللہ کے راستے کی طرف آئی میں تو اکیلی رہ گئی۔ شیطان بھی بہت دل میں ڈالتا ہے، کیا ملا تمہیں دین پہ آ کے، سب نے تو تمہیں چھوڑ دیا، اب کوئی بھی تمہارا نہیں رہا، تم تو بالکل اکیلی رہ گئی ہو، کیا فائدہ ہوا۔ تو اللہ تعالی نے یہاں بتایا، سبحان اللہ، یہ آیت اس قدر خوبصورت آیات میں سے ہے، یہ جو اگلی دو اور تین آیتیں آ رہی ہیں، اللہ تعالیٰ نے ڈھارس بندھائی کہ دیکھو تم کبھی یہ نہ سوچنا کہ تم اکیلے رہ گئے اللہ کی طرف آ کے، دیکھو تو صحیح کون تمہارے ساتھ ہے۔ الذین یحملون العرش، وہ جو اٹھانے والے ہیں عرش کے، جو اٹھاتے ہیں عرش کو، کون ہے یہ؟ دنیا والوں نے چھوڑ بھی دیا ہے، کوئی تمہارے ساتھ نہیں ہے، گھر میں بھی تمہیں مخالفت ہے، دوست بھی چھوڑ گئے ہیں، تم تنہا رہ گئے۔ اور آپ دیکھیں اس دور میں تو گھر گھر یہ حالت تھی، شوہر ایمان لے آیا تو بیوی بچے نہیں لائے، ایک بھائی ایمان لے آیا تو دوسرے بھائی کافر ہے، قبیلے کا ایک آدمی ایمان لے آیا باقی سارے کفر پہ، بیٹا ایمان لے آیا ہے باپ جو ہے وہ کافر اور ظلم کر رہا ہے۔ سوچیں گھر والے بھی ساتھ نہیں، باہر بھی مخالفت، انسان اس وقت کیسا ڈپریس ہو جاتا ہے نا۔ اللہ تعالیٰ نے فرمایا کسی نے بھی تمہیں چھوڑ دیا ہے نا، دنیا میں سارے بھی چھوڑ جائیں کوئی بات نہیں، وہ عرش والے تمہارے ساتھ ہیں۔ اور عرش والے کیا، جو اٹھاتے ہیں عرش کو، اب دیکھیں اللہ کے فرشتے بہت سارے ہیں، لیکن ان میں سب سے زیادہ جو اعلیٰ مقام والے ہیں فرشتے وہ ہیں جو اللہ کے عرش کو اٹھانے والے ہیں. عرش اللہ تعالیٰ کی خوبصورت ترین مخلوق ہے, اللہ کی مخلوق ہے وہ بھی, اور عظیم ترین مخلوق ہے. اسی لیے ہم کہتے ہیں نا رب العرش العظیم. عرش کیسا ہے, اس کی حقیقت کیا ہے, ہم نہیں جانتے اس کے بارے میں. اور جو اس کے اٹھانے والے ہیں وہ کیسے اس کو اٹھائے ہوئے, یہ بھی نہیں ہم جانتے. بس ہمیں اتنا پتا ہے کہ اللہ کے کچھ فرشتے ہیں, اس وقت وہ چار ہیں. جس دن اللہ تعالیٰ کا عرش آسمان سے نازل ہوگا قیامت کے دن اور لوگ حشر کے میدان میں جمع ہوں گے, اس دن اٹھانے والے آٹھ ہوں گے. تو وہ جو عرش ہے اور جو اس کے عرش کے جو اٹھانے والے فرشتے ہیں, وہ اس کا مطلب اللہ تعالیٰ کے سب سے قریب ہے نا, کلوزسٹ, قریب ترین. وَمَنْ حَوْلَهُ, اور جو اس کے ارد گرد ہیں. آپ کو پتا ہے عرش کے ارد گرد بھی فرشتے ہیں. کتنے ہیں فرشتے, ان کی تعداد اللہ ہی جانتا ہے. بعض روایات میں کہ جو ان کی صفیں ہیں نا, آپ کو تو پتا ہے ہم نے اب سورہ صافات بھی پڑھی, صاد بھی پڑھی, تو پتا چلا کہ صفوں میں ہوتے ہیں فرشتے. تو ان کی صفوں کی تعداد جو ہے وہ لاکھوں تک پہنچتی ہے, یہ کچھ روایات میں آتا ہے. لاکھوں میں تو ان کی صفیں ہیں, تو اب ہوں گے وہ کتنے ہیں یہ واللہ عالم. لیکن وہ کیسی دنیا ہے, اس دنیا کا, اس جہان کا تصور ہمارے ذہنوں میں بھی نہیں آ سکتا. تو وہ اس جہان کا اگر انسان تصور کرے کہ کہاں حاملین عرش ہیں, عرش کو اٹھانے والے ہیں, جو تمام عیبوں سے پاک ہے, ہر برائی سے پاک ہے, اور وہ لوگ جو, اور وہ فرشتے جو عرش کے گرد گھیرا ڈالے ہوئے. اور اس کا ذکر ہم نے سورہ زمر کے آخر میں بھی پڑھا ہے نا, کہ عرش کو گھیرے ہوں گے, اللہ کی تسبیح بیان کر رہے ہوں گے. وہی بات یہاں پہ آئی, یسبحون, تسبیح کر رہے ہیں, بحمد ربہم, اپنے رب کی حمد کے ساتھ. کہا جاتا ہے کہ یہ فرشتے اتنے جو حاملین عرش ہیں وہ تو اتنے ہیوج فرشتے ہیں کہ ایک حدیث میں ہے, آپ صلی اللہ علیہ وسلم نے اپنے صحابہ کی ایک جماعت سے ایک دفعہ سوال کیا کہ آسمان و زمین میں کس قدر فاصلہ ہے. صحابہ نے کہا کہ ہم نہیں جانتے. فرمایا اتنے 71 یا 72 یا 73 سال کا راستہ, پھر اس کے اوپر ایک آسمان ہے, پہلے آسمان سے اتنے ہی فاصلے پر جتنا زمین سے یہ آسمان ہے, پھر اس سے آگے تیسرا آسمان اتنے ہی فاصلے پر, پھر چوتھا, پھر پانچواں, پھر چھٹا, پھر ساتواں, ساتوں آسمان, پھر ساتویں آسمان پر ایک سمندر ہے جس کی اتنی ہی گہرائی ہے, پھر اس کے اوپر آٹھ فرشتے ہیں پہاڑی بکروں کی صورت کے, جن کے پاؤں سے گھٹنے تک کا فاصلہ بھی اتنا ہی ہے, ان کی پشت پر اللہ تعالیٰ کا عرش ہے. اب ہم اس کو امیجن بالکل نہیں کر سکتے, اس کو سمجھ نہیں سکتے اس کیفیت کو, لیکن وہ ایک جہان ہے ہمارے اس جہان سے بالکل الگ. اور وہ وہاں پہ تسبیحات کر رہے ہیں, ان کا ایک کام کیا ہے, تسبیح کر رہے ہیں, بحمد ربہم, ساتھ اپنے رب کی حمد کے وہ اللہ کی پاکی بیان کرتے. اور ان کی تسبیح اتنی پیاری ہے, اگر آپ چاہیں تو آپ بھی یہ تسبیح کر سکتے. کیا آپ صلی اللہ علیہ وسلم نے یہ تسبیح ہمیں بتائی کہ چار کی تسبیح کیا ہے, سبحانک اللہم وبحمدک لک الحمد علی حلمک بعد علمک, یعنی اے اللہ تیری ذات پاک ہے, ہر طرح کی حمد اور تعریف تیری ہے, اور تیری ہر طرح کی حمد اس لیے ہے، علی حلمک بعد علمک، کہ تو علم کے باوجود تو حلم والا ہے، علم کے بعد تجھے پتا بھی ہے سب کچھ، پھر بھی تو بردبار ہے، پھر بھی تو برداشت کرتا ہے، پھر بھی تو فوراً سزا نہیں دیتا، فوراً پکڑ نہیں لیتا، حلم ہے تیرا، حالانکہ تجھے سارا علم ہے، اس لیے تیری تعریف ہے. اور سبحانک اللہم و بحمدک لک الحمد، اور چار کی یہ والی تسبیح ہے، سبحانک اللہم و بحمدک لک الحمد علی عفوک بعد قدرتک، سبحانک اللہم و بحمدک تو آپ کو آتا ہے، لک الحمد تیری تعریف اس لیے ہے، علی عفوک بعد قدرتک، کہ تو جو درگزر کرتا ہے باوجود یہ کہ تو قدرت والا ہے، اللہ تیرے پاس اتنی پاور ہے، اتنی تیری قدرت ہے، پھر بھی تو درگزر کر دیتا ہے، تو معاف کر دیتا ہے، حالانکہ چاہے تو پکڑ لے، اس پر تیری تعریف ہے، ہم اس پہ تیری باقی بیان کرتے، تیری تعریف بیان کرتے. تو وہ یسبحون بحمد ربہم، وہ تسبیح کرتے ہیں اپنے رب کی حمد کے ساتھ، ان کا تو کام ہی ہے تسبیحات کرنا، وہ تو ہر ایک گناہ سے پاک ہے، کمی برائیوں سے، جو جیسے انسان ہے وہ کئی برائیاں کرتے ہیں، پاک نہیں اپنے آپ کو کہہ سکتے، مگر یہ پاک مخلوق ہے، ہر وقت اللہ کی تسبیح کر رہی ہے. وَيُؤْمِنُونَ بِهِ، اور وہ ایمان رکھتے ہیں اس پر. ایمان کیا ہوتا ہے؟ ایمان جو ہوتا ہے نا، ایمان کا لفظ اس وقت بولا جاتا ہے جب کوئی چیز، اب اس طرح سے سمجھے، اگر سورج نکلا ہوا ہے اور میں کہوں کہ آپ اس پہ ایمان لائیں کہ یہ سورج ہے، تو یہ کوئی ایمان نہیں ہوگا، اس لیے کہ تو سامنے ہے چیز، وہ تو ایمان نہ ہوا، وہ تو مشاہدہ ہے نا، آپ دیکھ سکتے ہیں. ایمان تب ہے کہ کوئی چیز نہ ہو اور آپ کو کہا جائے اس چیز پہ ایمان لاؤ، آپ کے سامنے نہ ہو، ظاہر نہ ہو، غیب میں ہو، غیب کا کچھ نہ کچھ اس کے اندر ایلیمنٹ ہو، تب ہوتا ہے ایمان لانا. ظاہر ہو، سامنے ہو، تو اس کو وہ ایمان لانا نہیں کہلاتا. تو اس سے ہمیں کیا بات پتا چلتی ہے؟ وہ ایمان رکھتے ہیں اس پر. اس سے یہ بات پتا چلتی ہے کہ فرشتوں نے بھی اللہ کی ذات کو آنکھوں سے نہیں دیکھا ہوا، اللہ تعالی کی ذات ان سے بھی چھپی ہوئی ہے. اور ایک حدیث سے بھی ہمیں یہ بات معلوم ہوتی ہے، ایک بار نبی کریم صلی اللہ علیہ وسلم نے، بہت پیاری حدیث ہے، آپ صلی اللہ علیہ وسلم نے پوچھا اپنے صحابہ سے، میرے صحابہ تمہارے نزدیک سب سے زیادہ حسین ایمان کس کا ہے، سب سے خوبصورت ایمان؟ صحابہ نے فرمایا، بڑا سوچ سوچ کے انہوں نے فرمایا، ملائکہ کا، فرشتوں کا ایمان سب سے زیادہ خوبصورت ایمان ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، ملائکہ وہ کیسے ایمان نہ لاتے، انہوں نے تو اپنی نگاہوں کے سامنے جنت کو دیکھا ہے، جہنم کو دیکھا ہے، ان کے پاس وہاں پہ اللہ کے احکامات آتے ہیں، تو آپ نے یہ نہیں فرمایا کہ انہوں نے اللہ کو دیکھا ہوا، سمجھ آئی بات؟ یہ نہیں فرمایا کہ وہ کیسے نہ ایمان لاتے، انہوں نے تو اللہ کو دیکھا ہوا، نہیں فرمایا، وہاں پہ تو مشاہدہ کرتے ہیں ایسی چیزوں کا، جنت کا، جہنم کا، اور اللہ تعالیٰ کی قدرتوں کا وہاں پہ، اس کے اور جو احکامات آتے ہیں. فرمایا کہ نہیں، وہ کیسے نہ ایمان لاتے. پھر صحابہ نے یہ سن کے پھر سوچا، پھر فرمایا، پھر انبیاء کا ایمان، وہ سب سے خوبصورت ایمان ہے. فرمایا، وہ کیسے ایمان نہ لائیں گے جبکہ ان پہ تو وحی اترتی ہے، یعنی ظاہر ہے وہ تو ایمان لائیں گے ہی لائیں گے، وہ تو ڈائریکٹ اللہ تعالیٰ کے ساتھ ان کی کمیونیکیشن ہو رہی ہے. اب صحابہ سوچ میں پڑ گئے، پھر بڑی ہمت کر کے انہوں نے کہا کہ پھر اس کا مطلب پھر ہمارا ایمان ہوگا. آپ صلی اللہ علیہ وسلم نے فرمایا، تم کیسے نہ ایمان لاتے، تم میں تو میں خود موجود ہوں، اللہ کا رسول تم میں موجود ہے، تم اس کی زیارت کرتے ہو، تم اس کو دیکھتے ہو دن رات، تم کیسے نہ ایمان لاتے، تمہارا بھی ایمان لانا تو بڑا آسان ہے. پھر انہوں نے کہا، یا رسول اللہ، ہمیں تو نہیں پتا پھر کون ہے جس کا ایمان سب سے خوبصورت ہے؟ آپ نے فرمایا، سب سے حسین ایمان ان کا ہوگا جو میرے بعد آئیں گے، جنہوں نے مجھے نہیں دیکھا ہوگا لیکن وہ مجھے بغیر دیکھے مجھ پہ ایمان لائیں گے، جنہوں نے اللہ کی کتاب کو صحیفوں میں درج دیکھا ہوگا اور وہ پھر بھی اس پہ ایمان لائیں گے۔ سبحان اللہ۔ تو کہنے کا مقصد یہ ہے کہ فرشتوں نے اللہ کو دیکھا نہیں ہے۔ آپ کو میں نے بتایا تھا کہ جب اللہ کا کلام اترتا ہے نا، وہی اترتی ہے، تو تب بھی فرشتے اللہ کو دیکھتے نہیں ہیں، وہ صرف سنتے ہیں، وہ بھی وحی کے ذریعے، اور اسے سن کے آپ کو بتایا تھا کہ وہ بے ہوش ہو جاتے۔ کچھ ہیں ان میں سے جو برداشت کر پاتے ہیں، اس کو سب برداشت نہیں کر پاتے، وہ بے ہوش ہو جاتے ہیں۔ پھر جب وہ ہوش میں آتے ہیں تو تب وہ پوچھتے ہیں دوسروں سے جو ہوش میں رہے تھے کہ اللہ تعالیٰ نے کیا حکم دیا ہے۔ تو اللہ کی ذات تو ان سے بھی چھپی ہوئی ہے۔ یہ بات اگر آپ سوچیں ان ڈیپتھ تو اتنا یہ بات دل کو گرپ کرتی ہے نا، کہ وہ ملائکہ سے بھی چھپا ہوا ہے، آج تک ملائکہ نے بھی ان کو نہیں دیکھا، اللہ تعالیٰ کو نہیں دیکھا۔ تو یہ تو پھر ایک کتنا بڑا انعام ہوگا نا جو جنتیوں کو ملے گا جس دن وہ اللہ کو دیکھیں گے۔ کیا وہ دن ہوگا، کیا وہ مجلس ہوگی، کیا وہ نظارہ ہوگا جس دن وہ اللہ کو دیکھ سکیں گے، وہ جس کو کسی نے بھی نہیں دیکھا۔ سبحان اللہ۔ آپ کو پتہ ہے نا، معراج پہ جبرائیل علیہ السلام نے بھی کہا تھا کہ اس سے آگے میں ایک قدم بھی بڑھا تو میرے پر جل جائیں گے۔ ان کی بھی ایک حد ہے، حالانکہ وہ سردار ہیں تمام فرشتوں کے، انہوں نے بھی اللہ تعالیٰ کو دیکھا نہیں ہوا، لیکن وہ بھی ایمان رکھتے ہیں۔ تو جس دن سبھی اللہ کو دیکھیں گے وہ لذت کیا ہوگی، اور اللہ ہمیں ان میں شامل فرمانا۔ یہ جب ہم اللہ تعالیٰ کا دیدار کریں، اس سے زیادہ بڑی کون سی چیز ہو سکتی ہے؟ کیا اس سے بڑی کون سی نعمت ہو سکتی ہے کہ جب اللہ تعالیٰ اپنا آپ ہمیں دکھا دے، کہ جس کو کسی نے بھی نہ دیکھا ہوا آج تک؟ اللہ، وہ دن بھی کیا ہوگا۔ اللہ ہمیں اس قابل بھی بنائے کہ ہم اس قابل ہوں کہ اس کا دیدار کر سکیں۔ تو اتنے اونچے درجے کے وہ فرشتے ہیں، وہ بھی اللہ پر ایمان رکھتے ہیں، اور وَيَسْتَغْفِرُونَ لِلَّذِينَ آمَنُوا، اور سبحان اللہ، وہ دیکھو تم اپنے آپ کو اکیلا سمجھتے ہو، تم سوچو ساروں نے مجھے چھوڑ دیا، یہ تو دیکھو کون تمہارے لیے استغفار کر رہا ہے۔ وہ جو عرش کے اٹھانے والے فرشتے ہیں اور جو اس کے ارد گرد گھوم رہے ہیں اور تسبیحات کر رہے ہیں اور عرش کا طواف کر رہے ہیں، سبحان اللہ، کہاں وہ اور کہاں یہ جو دنیا میں رہنے والے ہیں، وہ ان کے لیے بخشش مانگتے ہیں، ان کے لیے دعائیں کر رہے ہیں، ان کے لیے استغفار مانگ رہے ہیں۔ تم اکیلے نہیں ہو، تمہارے لیے تو دیکھو کون کون استغفار کر رہا ہے۔ کیا وہ مقام ہے کہ عرش والے اور فرش والوں کو ایک کر دیتا ہے؟ کیا وہ رشتہ ہے؟ وہ ایمان کا رشتہ ہے۔ یہ ایمان لا کے انسان کی پرواز کتنی بلند ہو جاتی ہے، کتنا وہ اونچا پہنچ جاتا ہے، کہ دیکھو وہ فرشتے، کوئی اگر یہ سوچے کہ میں اللہ کے راستے پر آئی ہوں، اس میں بڑی مخالفتیں ہیں، بڑا میرا مذاق اڑا ہے، بڑا میری اکیلی رہ گئی ہوں، بڑا تو مادی دنیا میں تو لگتا ہے، اس دنیا میں تو لگتا ہے اکیلے ہیں، لیکن وہاں دیکھو تمہارے ساتھی کون سے ہیں، عرش والے، وہ تمہارا ساتھ دینے والے ہیں، وہ دیکھو کیسے تمہارے لیے دعائیں کر رہے ہیں۔ یہ پتہ چل جائے تو انسان کو کتنی ڈھارس بنتی ہے، کتنا اس کا حوصلہ بڑھتا ہے۔ دیکھیں وہ وہاں پہ ہیں جہاں پہ ہماری سوچ بھی نہیں پہنچ سکتی، سوچ، اور اگر ہمارا نام وہاں پہنچ جائے، کتنی بلند مقام پہ، یعنی اس سے آگے کوئی چیز نہیں ہے۔ اس جگہ پہ آپ کا نام لیا جا رہا ہو کہ اللہ تعالیٰ عائشہ کو بخش دے، اللہ فاطمہ کو بخش دے، اللہ اسماء کو بخش دے۔ کہنے والے دیکھیں اور وہ جگہ دیکھیں جہاں پہ اللہ کی تسبیحات کی گونج ہے اور وہ طواف ہو رہا ہے وہاں پہ، اور اللہ کا عرش ہے، وہ نام لے رہے ہیں ان کا، ان گندے مندے لوگوں کا، ان کے لیے استغفار کر رہے ہیں، ان کے لیے بخشش مانگ رہے ہیں۔ ہمارے لیے تو کتنی آنر کی بات ہوتی ہے نا، ہم کوئی حج عمرے کے لیے جا رہا ہوتا تو کہتے ہیں ہمارے لیے وہاں پہ دعا کرنا، اور کوئی اگر ہمیں یہ بتا دے کہ میں نے آپ کے لیے حرم میں دعا کی ہے، کتنی خوشی ہوتی ہے نا۔ اب یہ پتہ ہی نہیں کہ وہ بندہ اس کی دعا قبول بھی ہوئی کہ نہیں، پر ہم خوش ہو جاتے ہیں کہ حرم میں میرے لیے دعا ہوئی، اور کسی کے لیے عرشوں پہ دعا ہو رہی ہو، عرش والے اس کے لیے دعا کر رہے ہیں، اس سے بڑی سعادت کسی لیے کے لیے کیا ہو سکتی ہے۔ لیکن وہ ایسے ہی نہیں دعا کرتے، کن کے لیے وہ دعا کرتے ہیں؟ ہم اس میں اپنے آپ کو شامل کریں، ہر ایک ایمان والے کے لیے نہیں، جو منہ سے بولے کہ میں ایمان لے آیا ہوں، ہر ایک کے لیے نہیں، ان کی استغفار کن کے لیے ہے، یہ آنر کن کو ملتا ہے؟ وہ کہتے ہیں ان کی دعا کیا ہوتی ہے، ربنا وسعت کل شیء رحمتا و علما، اے ہمارے رب تو چھایا ہوا ہے ہر چیز پر اپنی رحمت کے اعتبار سے اور اپنے علم کے اعتبار سے، کہ اے اللہ تیری رحمت نے تو ہر چیز کو گھیرا ہوا ہے، تیری رحمت اتنی وسیع ہے، اتنی بڑی ہے، کوئی چیز اس سے باہر تو ہے ہی نہیں، اللہ ہر چیز کو تیری رحمت نے سمیٹ لیا ہے، جیسے ایک چادر ہوتی ہے نا ہر چیز پہ چھا جائے، رات کی چادر چھا جاتی ہے، تیری رحمت ہر چیز پہ چھائی ہوئی ہے، اور تیرا علم بھی، تیرے علم سے باہر تو کوئی چیز ہے نہیں اللہ، تو تو جانتا بھی ہے، تو خود ہی جانتا ہے، تجھے ہر چیز کا خود ہی پتا ہے۔ فاغفر، بس اللہ بخش دے، ان کے منہوں سے یہ بات بخش دے اللہ، کن کو؟ للذین تابو، وہ جنہوں نے توبہ کی، وہ جب پلٹ آئے تیری طرف، اللہ تعالیٰ تو ان کو بخش دے، تو ان کو معاف کر دے جنہوں نے نافرمانی سے توبہ کر لی یا جنہوں نے کفر سے توبہ کر لی، اللہ جو واپس آ گئے تو ان کو معاف کر دے، وہ خود قابل توب ہے، غافر الذنب ہے، قابل توب ہے، وہ خود ہے، اور پھر اس کے آن ٹاپ آف اٹ یہ فرشتے جو اتنی عظمت والے، اتنے مقرب فرشتے، اللہ تعالی سے سب سے قریب ترین ہستیاں، وہ کہہ رہی ہیں کہ اللہ ان کو معاف کر دے، یہ جو توبہ کر رہے ہیں نا ان کو معاف کر دے۔ وَاتَّبَعُوا سَبِيلَكَ، اور وہ جنہوں نے پیروی کی تیرے راستے، توبہ کرنے کے بعد یہ نہیں کہ توبہ کی آج تین تسبیحاں کر لیں، چار تسبیحاں کر لیں، اور پھر تسبیح اٹھا کے ایک طرف رکھ دی اور عمل میں ٹس سے مس نہیں ہوئے، وہ نہیں، وہ جو اللہ تیرے راستے پر آ گئے، تیرے راستے پر چلنے کے لیے کوششیں کر رہے ہیں، وہ گر رہے ہیں، اٹھ رہے ہیں، چل رہے ہیں، اللہ تعالیٰ تو ان کو بخش دینا، جو انہوں نے تیری طرف آنے والی راہیں چوز کر لی ہیں، جو اللہ تیری محبت پیدا کرنے والے راستے ہیں ان راستوں پر چلنے لگے، اللہ تو ان کو معاف کر دینا، وہ اپنی امکانی حد تک کوشش کر رہے ہیں اس راستے پر چلنے کی، یہ نہیں کہ جو معافی مانگنے کے بعد اس کے بعد اسی راستے پر چلتے رہیں جو ان کو پسند ہے، وہ نہیں، وَتَّبَعُوا سَبِيلَكَ، اللہ معافی مانگنے کے بعد، توبہ کرنے کے بعد انہوں نے وہ راستے چھوڑ دیے، وہ تیرے راستے پر آ رہے ہیں، تیرے راستے پر چل رہے ہیں، اللہ تو ان کو معاف کر دے۔ سبحان اللہ، خلف بن حشام کہتے ہیں میں نے یہ آیت سلیم بن عیسیٰ کے سامنے پڑھی، وَيَسْتَغْفِرُونَ لِلَّذِينَ آمَنُوا، تو ان کی آنکھوں سے آنسو جاری ہو گئے، उन्होंने कहा, अल्लाह अपने बंदों पर कितना मेहरबान है, कितना करीम है। मोमिन अपने बिस्तरों पर सोए हुए होते हैं और फरिश्ते उनके लिए मगफिरत तलब कर रहे होते हैं। आप क्या सोचते हैं वो खुद ही करना शुरू हो गई है? क्या सोचते हैं आप, ये वो खुद ही, वो तो कोई ऐसा काम करते ही नहीं है। आपको पता है ना, फरिश्ते, और कहा ये मुकर्रब फरिश्ते, कोई ऐसा काम नहीं करते कि जो अल्लाह ताला को ना पसंद हो। किसने उनको ये बताया, किसने उनको ये सिखाया, किसने उनको ये इस चीज पे लगा दिया कि तुम दुआएं किया करो इनके लिए? उस मेहरबान रब ने, उस रब ने इन फरिश्तों को भी इस पे लगा दिया कि तुम दुआएं करो मेरे इन गुनाहगारों के लिए। जो पाक होंगे वो तो, वो क्या तौबा करेंगे? जो जाहिर है, जिससे कोई गलती होगी वही तौबा करता है ना। जो हटा हुआ था अल्लाह के रास्ते पर, वो अब इत्तेबा करेगा ना उसके रास्ते की। तुम माफिया मांगा करो इनके बिहाफ पे। खुद उनको तो माफी की थोड़ा ही जरूरत है, वो तो खुद ही पाक ही है, वो थोड़े कोई गुनाह करते। वो माफिया मांग रहे हैं उनके लिए, ये जो अल्लाह के बंदे, जो अल्लाह के रास्ते से हट गए थे, अब वापस पलट आए हैं, जिन्होंने, जो अल्लाह से रूठ गए थे, जो अल्लाह से दूर हो गए थे, अब वो अल्लाह के करीब आ रहे हैं, उनके लिए मांग रहे हैं ये माफी, उनके लिए दुआएं कर रहे हैं। मुतरफ बिन अब्दुल्ला ने कहा, अल्लाह के बंदों में से मोमिनीन के सबसे ज्यादा खैरख्वाह ये मलाइका हैं। और यहया बिन मुआज ने अपने साथियों से इस आयत की तफसीर में कहा, क्या लोगों ने इस आयत का माना समझ लिया? इस आयत से ज्यादा उम्मीद देने वाली और कोई आयत नहीं। बेशक अगर एक फरिश्ता भी सारे मोमिनों की मगफरत की दुआ करेगा तो अल्लाह ताला उनको बख्श देगा, तो उस वक्त अल्लाह ताला की मगफरत कितनी ज्यादा होगी कि जब तमाम फरिश्ते जो अर्श के गिर्द घूमने वाले हैं और जो हामिलीन अर्श है मिल के मोमिन के लिए दुआए इस्तगफार कर रहे हो, तो अल्लाह ताला तो जरूर बख्शिश करेगा। कहां ये फर्श पे रहने वाले और कहां वो अर्श की मखलूक, कहां वो इतने ऊंचे, और वो इनके लिए दुआएं करने वाले बन गए। सुभान अल्लाह, ये भी मेरे रब का करम है कि वो ऐसे गुनाहगारों को याद रखता है, जो अपने नाफरमानों को भी नहीं भूलता है। तौबा करके आए तो कौन सा एहसान कर दिया, अपने ऊपर ही एहसान है ना हमारा, कौन सा एहसान है अल्लाह पे? तौबा किया तो अपने लिए भला किया ना, लेकिन उस रब्बे करीम को देखे जिसने अपने इन मुकर्रब फरिश्तों को भी तस्बीह पे लगा दी, मगफरत मांगने पे लगा दिया, कि अल्लाह की तो तस्बीह करते ही हैं और साथ मोमिनों के लिए दुआएं कर रहे हैं। पता नहीं किस किस का नाम वो ले रहे होंगे, लेकिन उसके लिए ये दो क्वालिटीज होना जरूरी है। अल्लाह के रास्ते को नहीं छोड़ना, उस पे चलते रहना, तौबा करते रहना, जो गलती हो गई उस पे माफी, और अल्लाह के रास्ते पर चलना, तो तब इनकी दुआओं के हम मुस्तहिक हो सकते हैं, तब मेरा और आपका नाम भी ये ले वहां पे, तब बात है कि अल्लाह ताला के अर्श के गिर्द घूमने वाले हमारा नाम ले रहे और हामिलीने अर्श हमारा नाम ले रहे। दुनिया में रहते हुए तो इंसान को शायद पता भी ना हो कौन कौन मेरे लिए दुआएं कर रहा है, और वहां पे उसके लिए दुआएं की जा रही। क्या खुशकिस्मती है उस इंसान की। देख ले, अगर दुनिया के या लोग नहीं अल्लाह को मानते या उसके रास्ते की तरफ नहीं आते या उस पर ईमान नहीं लाते, तो अल्लाह के कैसे फरिश्ते जो उस पर ईमान भी रखते हैं और उसकी तस्बीह भी कर रहे हैं, वो कितने बड़े फरिश्ते हैं। तो उसको क्या जरूरत है हमारी, तो ना इबादात की कोई जरूरत, ना हमारी तस्बीहात की कोई जरूरत। इससे पता नहीं चलता कि हम तो ये अपना भला करते हैं जब हम उसकी तस्बीह करते हैं और उसकी रहमत, और वो इतराफ करें, अल्लाह तेरी रहमत इतनी वसी है, इतनी वसी है। पहले अल्लाह की रहमत का वास्ता दिया, उसको उसके इल्म का वास्ता दिया, उसकी तस्बीह की, फिर दुआ की। कितने एटिकेट्स है ना उनके, जब हमें भी दुआ करनी चाहिए तो इसी तरह करनी चाहिए, अल्लाह ताला की पहले तारीफ बयान करें, उसकी हम्द बयान करें। इससे पता चलता ना अल्लाह कितना बड़ा है, अल्लाह तो कितना बुलंद है, हमारी तो सोच, जो हमारी हमने क्या पहुंचना है वहां तक, हमारी सोच भी नहीं वहां तक पहुंच सकती। क्या हम उस जहान को इमेजिन कर सके? क्या वो जहान होगा और क्या उनकी तस्बीहात होंगी और वो क्या फरिश्ते होंगे और क्या अल्लाह का अर्श होगा? तो वो मुसलसल इस काम पे लगे हुए हैं, जो बुराई को छोड़ के नेकी के रास्ते पर आ जाए, देखो फरिश्ते भी अल्लाह के उससे मोहब्बत करने लगते हैं। असल में क्यों मोहब्बत करें, उनको क्या मिल रहा है? हम तो एक दूसरे के लिए दुआ करते हैं, जब गायबाना दुआ करते हैं तो हमें ये लालच होता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो मुसलमान दूसरे मुसलमान की गैर मौजूदगी में उसके लिए दुआ करेगा तो अल्लाह ताला एक फरिश्ता मुकर्र कर देते हैं, वो फरिश्ता उसके लिए वही दुआएं करने लगता है जो वो अपने भाई के लिए कर रहा होता है। तो चलो हमें तो कोई भाई लालच हुआ, कोई बात हुई कि भाई चलो हमारे लिए दुआएं, इनको क्या मिल रहा है? असल बात है ये ताल्लुक की, ईमान का जो ताल्लुक है ना उसकी वजह से ये मोहब्बत है उनको ईमान वालों से। इसलिए कि देखिए जब आप किसी से मोहब्बत करते हैं ना, जिसको अल्लाह से मसलन मोहब्बत हो जाती है तो उसको उन सब लोगों से मोहब्बत हो जाती है जो अल्लाह से मोहब्बत करते हैं, ऐसा है ना? जब आप कुरान नहीं पढ़ते थे तो उस वक्त अलग बात थी, लेकिन जब से कुरान पढ़ने लगे तो जो कुरान पढ़ने वाले हैं, जिनके साथ आपका कुरान का ताल्लुक है और जो अल्लाह को चाहने वाले हैं, उनसे खुद ब खुद मोहब्बत पैदा हो गई है ना। तो इनको अल्लाह से मोहब्बत है, ये उसको पहचानते हैं, ये उससे करीब है। अब जो इंसान अल्लाह की तरफ मुड़ के आ जाता है, अल्लाह की तरफ पलट आता है, उससे करीब होने की कोशिशें कर रहा है, इनको उससे भी मोहब्बत हो जाती है। यह ऐसे ही है जैसे इंसान को दुनिया में अल्लाह से मोहब्बत करने वालों से बेलौस मोहब्बत हो जाती है, बेलौस, कोई गर्ज नहीं होती उसमें। इसी तरह इनकी मोहब्बत बेगर्ज है, बेलौस है, कोई मिल नहीं रहा उनको वहां पे, कोई कोई इसकी इसकी तनख्वाह नहीं मिल रही कि इनके लिए दुआएं करो। इससे पता चलता है ना कि जो भी वाकई अल्लाह से मोहब्बत करने वाला है वो खुद गर्ज नहीं होता, उसको जरूर जब इंसान में सच्चा ईमान आ जाता है ना तो उसको ये नहीं होता कि बस मैं बढ़ बढ़ के आगे हो जाऊं और मेरी वो से और मेरे ही नंबर बन जाए, उसको ये होता है कि वो सेल्फिश नहीं होता, सेल्फलेस होता है। उसको ये होता है कि अल्लाह सारी जो भी अल्लाह से मोहब्बत करने वाले, जो भी ईमान वाले, उसको उन सब के साथ मोहब्बत होती है, सबसे दिलचस्पी होती है, सबसे लगाव होता है। वो कहता है कि ये भी मेरा दीन के रास्ते का साथी है, ये भी मेरा साथी, ये भी मेरा साथी है। फिर दूसरे का दुख दर्द तकलीफ उसको अपनी लगती है, फिर अपनी सिर्फ मैं खत्म हो जाती कि बस मैं हूं और कोई ना हो। अब वो कहें हम तो इतने करीब पहले ही हैं, हमारे इतने बड़े मर्तबे, हमें क्या पड़ी हुई है इनकी, हमें क्या जरूरत है इनके लिए हम दुआ करें। नहीं, खैर ख्वाही, ये एक दूसरे के साथ ताल्लुक, ये बेगर्ज ताल्लुक, ये सिर्फ उन्हीं में आ सकता है जो सच्चे अल्लाह से मोहब्बत करने वाले, सच्चे ईमान वाले होते। बाकी सारे ऐसे ही बातें ही हैं। फिर जब वाकई अल्लाह से मोहब्बत होगी ना, यकीनन जिसको अल्लाह से मोहब्बत होगी आपको उससे मोहब्बत हो जाएगी। उनको तो सुभान अल्लाह जिस मकाम पे वो हैं उससे ऊपर तो कोई मकाम है ही नहीं है ना, उनको तो इससे बड़ा और क्या चीज मसल हो सकती है कि इससे भी बड़े उनके दर्जे हो जाएं कि भाई हम दुआएं करेंगे तो हमारे दर्जे बुलंद होंगे, वो तो वाली बात ही नहीं है ना, उससे ऊपर क्या चीज हो सकती है जितना ऊंचा उनका मकाम। तो इससे सबसे पता चलता है कि उनको बेलौस बेगर्ज मोहब्बत है रब को चाहने वालों से, और अल्लाह ताला को कितनी मोहब्बत है। उनको ये भी पता है ना कि अल्लाह इससे राजी होगा इस बात से, वरना वो कभी ना करें। अगर अल्लाह इस बात से नाराज होता हो या अल्लाह की मर्जी ना हो तो कभी ना वो काम करें। इसका मतलब है कि अल्लाह ताला को ये पसंद है कि वो उनके लिए इस्तग़फार करें। सुभान अल्लाह। और वो कहते हैं आगे क्या कहते हैं, वक़हिम अज़ाब अल जहीम, अल्लाह इनको जहन्नुम के अज़ाब से बचा लेना, अल्लाह इनको माफ भी कर देना और अल्लाह इनको जहन्नुम से भी बचा लेना। देखें कैसा उनको ये है कि उनको पता है ना, उन्होंने तो वहां पे वो वहां पे रहते हैं, उनको पता है जहन्नुम कैसी है और इसके अजाब कितने सख्त है। अब वो पता है ना दारोगा जहन्नुम कभी हंसा नहीं है, कभी नहीं उसको हंसी आई, क्योंकि वो उन अजाबों को देखता है। तो वो जगह जिसने फरिश्तों को भी रुला दिया, ये उससे पना मांगते हम तो शायद कहें वकिना अजाब नार, तो ऐसे ही कह दे, और हमने तो सोचा भी नहीं होता इतना, इतनी डेप्थ में नहीं कहते, इतनी इतने दर्द के साथ नहीं कहते, इतने शायद दिल से नहीं कहते जितने दिल से वो दुआएं मांग रहे हैं कि अल्लाह इनको आग के अजाब से बचा ले, जहन्नुम से बचा ले।